नमस्कार, रेडियो एभरेस्टको खोजमूलक कार्यक्रम प्रकृति र जीवनमा यहाँलाई हार्दिक स्वागत छ। म सबिना राई
र म दोर्जी तामाङ पनि कार्यक्रममा उपस्थित छु। आजको कार्यक्रममा हामी जलविद्युत रोयल्टी वितरणका समस्या, प्रभावित क्षेत्रका बासिन्दाको गुनासो र रोयल्टी बापतको रकम खर्च र बाँडफाँड प्रणाली सुधारका बारेमा चर्चा गर्दैछौँ।
नेपालमा जलविद्युत निर्माण तीव्र गतिमा बढिरहेको छ, तर यसबाट प्राप्त रोयल्टी कसले, कति र कसरी पाउने भन्ने विषयमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहबीच गम्भीर विवाद छ। एउटै जिल्लामा एउटा पालिकाले करोडौं रुपियाँ रोयल्टी पाइरहेको छ भने अर्को पालिकाले एक पैसा पनि पाउन सकेको छैन। किन यस्तो असमानता? रोयल्टीको हिसाब कसले राख्छ? खर्च कसरी हुन्छ? स्थानीय समुदाय साँच्चै लाभान्वित भइरहेका छन् कि छैनन्? आजको कार्यक्रममा यी सबै प्रश्नको उत्तर खोज्ने प्रयास गर्नेछौ।
रेडियो कार्यक्रम प्रकृति र जीवन इन्टरन्युज अर्थ जर्नलिजम नेटवर्कको सहकार्य र युरोपियन युनियनको आर्थिक सहयोगमा सञ्चालित मिडिया फर इन्क्लुसिभ ग्रीन ग्रोथ परियोजना अन्तर्गत उत्पादन गरिएको हो। यो कार्यक्रम सोलुखुमु जिल्लाको वातावरणीय परिवर्तनले आदिवासी समुदायको जीवनशैली र प्राकृतिक स्रोतमा परेको असर दस्तावेजीकरण गर्दै सार्वजनिक जवाबदेहिता र सुसूचित निर्णय प्रक्रियालाई सुदृढ पार्ने उद्देश्यमा केन्द्रित छ।
तपाईँले यो कार्यक्रम हरेक शनिबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सुन्न सक्नुहुनेछ भने पुनः प्रसारण बुधबार बिहान 6:30देखि 7 बजेसम्म सुन्नुहुनेछ।
कार्यक्रमको सुरुमा जलविद्युतको रोयल्टी के हो र कसरी बाँडफाँड हुन्छ भन्ने बारेमा चर्चा गरौं। जलविद्युत आयोजनाले प्राकृतिक स्रोत अर्थात् पानीको उपयोग गरेर बिजुली उत्पादन गर्दछ। यो प्राकृतिक स्रोतको उपयोगको बदलामा आयोजनाले दिने शुल्क नै रोयल्टी हो। यो स्थानीय समुदाय र सरकारको हक पनि हो। यसको मुख्य हिसाब विद्युत विकास विभागले राख्छ। नेपाल विद्युत प्राधिकरणले आयोजनालाई भुक्तानी गर्दा रोयल्टी कटी गर्छ। त्यसपछि प्राकृतिक स्रोत तथा वित्त आयोगले तोकेको सूत्र अनुसार संघ, प्रदेश र स्थानीय तहमा बाँडफाँडको सिफारिस गरे अनुसार अर्थ मन्त्रालयले सम्बन्धित तहमा रोयल्टी पठाउँछ। वर्तमान रोयल्टी दर अनुसार आयोजनाले उत्पादन सुरु गरेपछि पहिलो 15 वर्ष प्रति किलोवाट 100 रुपैयाँ र प्रति युनिट 2% रोयल्टी सरकारले पाउँदछ। 15 वर्षपछि प्रति किलोवाट 1,000 रुपैयाँ र प्रति युनिट 10% पाउँछ। अन्तर सरकारी वित्तीय व्यवस्थापन ऐन अनुसार आयोजनाबाट प्राप्त कुल रोयल्टीको 50% संघीय सरकारले राख्छ। यस्तै 25% प्रदेश सरकार र 25% स्थानीय तहले पाउँछन्। देशमा संघीय संरचना कार्यान्वयनमा आएपछि अधिकार र स्रोत पनि बाँडफाँड भयो। प्राकृतिक स्रोतको बाँडफाँडका क्रममा विद्युतको रोयल्टी पनि तहगत संरचनामा बाँडफाँड गरिएको हो। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अनुसार गत आर्थिक वर्ष 2081-82 देशभरका 163 जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टी संघ, प्रदेश र पालिकामा बाँडफाँड भएको छ। आयोगको विवरण अनुसार गएको आर्थिक वर्ष सोलुखुमुको एउटा नगरपालिका र 3 गाउँपालिकाले जलविद्युत रोयल्टी बापतको रकम पाएका छन्।
सोलु दुधकुण्ड नगरपालिकाले 12 मेगावाट क्षमताको दुधकुण्ड खोला जलविद्युत आयोजना, 9.5 मेगावाट क्षमताको मिट सोलु आयोजना, 23.5 मेगावाटको सोलु आयोजना, 19.8 मेगावाटको अप्पर सोलु आयोजना र 86 मेगावाटको सोलु खोला दुधकोसी आयोजनाबाट रोयल्टी पाएको छ। सोलु खोला दुधकोसी आयोजनाबाट थुलुङ दुधकोसी र नेचासल्यान्ड गाउँपालिकाले पनि रोयल्टी पाएका छन्। यस्तै लिखुपिके गाउँपालिकाले 77 मेगावाटको लिखु खोला आयोजना र 51 मेगावाटको लिखु खोला ए आयोजनाबाट रोयल्टी पाएको छ। सोलुखुम्बुका 8 स्थानीय तहमध्ये 4 स्थानीय तहले विद्युत रोयल्टी बापतको रकम पाउन सकेका छैनन्। रोयल्टी बापतको रकम पाएकाहरूले कसरी खर्च गर्छन्? रिपोर्ट सुनौ सहकर्मी समिता तामाङबाट।
सोलुखुम्बुमा 7 जलविद्युत आयोजना निर्माण सम्पन्न भएर विद्युत उत्पादन गरिरहेका छन्। राष्ट्रिय प्रसारण लाइनमा विद्युत जोडिएसँगै विभिन्न पालिकाले रोयल्टी बापतको रकम पाउन थालेका छन्। सोलु दुधकुण्ड नगरपालिकाले गएको आर्थिक वर्ष 2081-82 विद्युत रोयल्टी बापत 75,85,878.73 रुपैयाँ प्राप्त गरेको थियो। चालू आर्थिक वर्ष 2082-83 नगरसभाबाट बजेट पारित गर्दै 1 करोड रुपैयाँ प्राप्त हुने अपेक्षा गरेको छ। सोलु दुधकुण्ड नगरपालिकाका आर्थिक प्रशासन शाखा प्रमुख फुरी लामाका अनुसार विद्युत रोयल्टी मुख्यतया पुँजीगत खर्चमा प्रयोग हुँदै आएको छ।
खर्च गर्दा चुनौती राजस्व बाँडफाँड भन्ने छ, अलिक समस्या नै छ। राजस्व बाँडफाँडको यो पूर्व सिलिङ नपठाउने भएकोले हामीलाई यति पैसा आउँछ होला भनेर अलिकति बढी अनुमान राखेका हुन्थ्यौँ, तर यथार्थमा आउँदाखेरि राजस्व उठ्दैन के हुँदैन।
सोलुखुम्बुको लिखुपिके गाउँपालिकाले पनि विद्युत रोयल्टी बापतको रकम पाउन थालेको छ। लिखुपिकेमा गएको आर्थिक वर्ष 2081-82 41,54,000 रुपियाँ बजेट विद्युत रोयल्टी बापत प्राप्त भएको थियो। यस्तै सोलुखुम्बुको थुरुङ दुत्कोसे गाउँपालिका, नेचासलेन गाउँपालिका र सोलु दुत्कुन नगरपालिकाले पनि विद्युत रोयल्टी पाइरहेका छन्। तर जिल्लाका 8 मध्ये सोताङ गाउँपालिका, महाकुलुङ गाउँपालिका, माप्पे दुत्कोसे गाउँपालिका र खुम्बु पासङलम गाउँपालिकाले भने हालसम्म विद्युत रोयल्टी पाएका छैनन्। यसको कारण हो प्रभावित क्षेत्रको वर्गीकरण। एउटै जिल्लामा पनि प्रभावित क्षेत्रको परिभाषामा नपर्दा एउटा पालिकाले करोडौं बजेट पाउँदा अर्को पालिकामा शून्य छ। माप्पे दुत्कोसी गाउँपालिकाका उपाध्यक्ष गौरव राई, जिल्लाको एउटा पालिकाले विद्युत रोयल्टी पाउँदा त्यही जिल्लाका अरू पालिकाले न्यूनतम रूपमा भए पनि रोयल्टी पाउनुपर्ने बताउनुहुन्छ।
यो चाहिँ पहिलो प्रभावित क्षेत्र र दोस्रो प्रभावित क्षेत्र भनेर चाहिँ नामाङ्करण छ। केन्द्रले चाहिँ गर्दाखेरि चाहिँ अलिक बढी चाहिँ अब समग्र जिल्लालाई अब कति त खोलाहरू अब फरक दुईटा जिल्लाहरूसँग मिलेर चाहिँ जोडिएको हुन्छ।
एउटै जिल्लामा एउटा पालिकाले रोयल्टी पाउँदा अर्कोले नपाइरहेको अवस्था छ। अझ एउटै खोलाको वारी र पारिरहेका पालिका मध्ये पारीपट्टि विद्युत गृह छ भने वारीपट्टिका पाउने रोयल्टी कम हुन्छ, तर त्यहाँ प्रभाव उस्तै भएको हुन सक्छ। यस्तै प्रसारण लाइन, पहुँच मार्ग लगायतका प्रभावितले रोयल्टी पाउँदैनन्। यसै गरी आयोजनाबाट प्राप्त हुने रोयल्टी मध्ये संघीय सरकारले 50% राख्दछ, यस्तै प्रदेशले 25 र पालिकाले 25% पाउँछन्। आयोजना बनाउँदा पालिकाका बासिन्दाले सबैभन्दा बढी समस्या भोगेका हुन्छन्। खोलामा पानी सुक्छ, पहिरोको जोखिम हुन्छ, जग्गा दिनु परेको छ, तर बजेट उनीहरूलाई नै कम। लिखुपिके गाउँपालिकाकी अध्यक्ष मीना कार्की बस्नेतले संघ, प्रदेश र स्थानीय सरकारबीच विद्युत रोयल्टीको समान रूपमा बाँडफाट नहुँदा भूगोलको हिसाबले दुर्गम क्षेत्रमा काम गर्न असहज भएको बताउनुहुन्छ। स्थानीय सरकारले पर्याप्त आवाज नउठाएको भन्दै स्थानीयवासीहरूले बारम्बार गुनासो गर्ने गरेको उहाँको भनाइ छ।
सङ्घमा 50% जाने हाम्रो 25% भन्नाले अलिकति हामीलाई चाहिँ अति नै न्यून यही भेगबाट चाहिँ जलविद्युत निकाल्ने होइन यही ठाउँको चाहिँ रोयल्टी एकदमै कम आउँदाखेरि हामीलाई स्थानीयले पनि एकदमै आवाज उठाइरहेको अवस्था।
यस्तै सोलु दुत्कुन नगरपालिका वडा नम्बर 11 वडा अध्यक्ष टङ्क बहादुर कार्की पनि आयोजना प्रभावित क्षेत्रले अपेक्षा अनुसार प्रत्यक्ष लाभ पाउन नसकेको बताउनुहुन्छ। यस्तै पालिकामा आइसकेको बजेट पनि बाँडफाट गर्दा विद्युत आयोजना प्रभावित क्षेत्रलाई प्राथमिकता राख्न नसकेको उहाँको भनाइ छ।
यो नीति अब संविधान अनुसार सिस्टम अनुसार बनाएको होला, हुने गर्नुपर्ने हो भने जुन स्थानीय तहमा छ, जुन जिल्लामा छ त्यसलाई नै दिँदा चाहिँ सबैभन्दा राम्रो हुन्थ्यो। किन विकासका कुरालाई अन्य कुरालाई सपोर्ट उहाँहरूले अरू बजेट पठाइरहनु पर्ने अवस्था पनि हुँदैन थियो।
कोशी प्रदेशका इलाम, सङ्खुवासभा, सोलुखुम्बु, पाँचथर, ताप्लेजुङ, खोटाङ, भोजपुर, तेह्रथुम र ओखलढुङ्गामा जलविद्युत आयोजना सञ्चालनमा छन् भने झापा र मोरङमा विद्युत उत्पादनसँग सम्बन्धित संरचना रहेका छन्। विद्युत जस्ता प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टी विकासको महत्वपूर्ण आधार भए पनि हालको बाँडफाँड प्रणालीले स्थानीय तथा प्रदेश सरकारका आवश्यकता पूर्ण रूपमा सम्बोधन गर्न सकेको छैन। विशेष गरी आयोजना प्रभावित क्षेत्रले प्रत्यक्ष लाभ अनुभूति गर्न नसक्नुले रोयल्टी व्यवस्थापनमा पुनरावलोकन आवश्यक देखिएको छ।
सोलुखुम्बुका 8 पालिकामध्ये 4 जलविद्युत बापतको रोयल्टी नियमित पाइरहेका छन्। तर जिल्लाकै 4 पालिकाले यस बापत कुनै बजेट पाएका छैनन्। नपाएकाहरू जिल्लाकै स्रोतबाट आउने रोयल्टी नपाएको गुनासो गर्छन् भने पाएकाहरूले पनि चित्त बुझाएका छैनन्। एक त आयोजनाबाट सङ्कलित रोयल्टी मध्ये 25% मात्रै पाउनुमा उनीहरूको गुनासो छ भने पालिकामा आएको बजेट पनि पालिकाकै आवश्यकतामा खर्च गर्न सक्ने अवस्था छैन। बाँडफाँडकै बेला ओडालाई मुख्य, प्रभावित र वरिपरिको क्षेत्र भनेर छुट्याइएको हुन्छ। यस्तै गुनासो प्रदेशमा पनि पाइन्छ। गत आर्थिक वर्ष मध्य प्रदेशले विद्युत रोयल्टी बापत कुनै बजेट पाएनन्। कोशी प्रदेशले 7,10,00,000 पायो, तर यो पनि न्यायपूर्ण नरहेको प्रदेशको तर्क छ। प्रदेशमा आवश्यकता धेरै भए पनि रोयल्टी बापतको रकम 25% मात्रै पाउँदा आवश्यकता पूरा गर्न कठिन हुने कोशी प्रदेश सरकारका वित्त तथा वित्तीय क्षेत्र व्यवस्थापन महाशाखाको उपसचिव राजकुमारी राई बताउनुहुन्छ।
प्रदेशको आवश्यकता अनुसार अहिलेसम्म पूर्ण रूपमा प्राप्त नभएको अवस्था पनि छ। अर्को खर्चको व्यवस्थापनको सन्दर्भमा चाहिँ अब प्रदेश सरकारले वित्तीय समानीकरण अनुदान एउटा अनि अर्को चाहिँ समपूरक सशर्त र विशेष अनुदान मार्फत चाहिँ पुरा गरिरहेको अवस्था छ। वित्तीय समानीकरण अनुदानको पनि के छ भने पहिलो किस्ता चाहिँ पुरै आउँछ, दोस्रो र तेस्रो किस्ता चाहिँ राजस्व उठेको आधारमा बाँडफाँड हुने गरेको छ, जसले गर्दाखेरि चाहिँ अब राजस्व कम उठ्ने त्यो अनुसारको चाहिँ समानीकरण अनुदान त पाइन्छ, तर त्यो चाहिँ अब यो हाम्रो प्रदेशका नीति कार्यक्रम कार्यान्वयन गर्न चाहिँ पर्याप्त नहुने स्रोतको चाहिँ अभाव हुने गरेको छ। अब सँगसँगको सम्बन्ध समन्वय चाहिँ कस्तो छ भन्दाखेरि अब सँगले नीतिहरू बनाउने त्यो अनुसारको कार्यान्वयन गर्ने परिपत्रहरू गर्ने राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग अर्थ मन्त्रालय लगायतबाट चाहिँ परिपत्रहरू हुने नीतिहरू बनाउने र त्यो अनुसारको कार्यान्वयन गरिरहेको अवस्था छ। समन्वय भइरहे पनि त्यो पर्याप्त र उपलब्धिमूलक चाहिँ अझै हुनुपर्ने देखिन्छ।
उहाँ हुनुहुन्थ्यो कोशी प्रदेश सरकारका वित्त तथा वित्तीय क्षेत्र व्यवस्थापन महाशाखाका उपसचिव राजकुमारी राई। पालिका र प्रदेश दुवैतर्फ विद्युतको रोयल्टी बाँडफाँडमा स्पष्ट देखिँदैन। अब आउँछ महत्वपूर्ण प्रश्न, प्राप्त रोयल्टी कसरी खर्च हुन्छ? कानूनले रोयल्टी खर्चको विशेष बाध्यता तोकेको छैन। पालिका र प्रदेशले सामान्य बजेटमै समावेश गरेर खर्च गर्छन्, तर स्थानीय तहहरूले प्राय सडक, पुल, भवन लगायतका पूर्वाधार विकास, शिक्षा र स्वास्थ्य सेवा, जलविद्युत प्रभावित परिवारलाई क्षतिपूर्ति, स्थानीय क्षमता विकास कार्यक्रम लगायतमा खर्च गर्छन् तर पारदर्शिता र जवाफदेहिताको अवस्था हेर्दा छुट्टै खाता नराखिएको, प्रभावित समुदायको प्राथमिकता अनुसार खर्च नभएको, सार्वजनिक परीक्षण कमजोर, दुरुपयोगको जोखिम लगायतका समस्या छन्। स्थानीय समुदाय वास्तवमा लाभान्वित भइरहेको छ कि छैन, सुनौ प्रभावित क्षेत्रका बासिन्दाहरूको अनुभव।
थाहा अनुसारले चाहिँ खासै यो जति पनि रोयल्टी त खासै आयो जस्तो लाग्दैन, यति आएको भए यो रोयल्टीबाट काम चाहिँ भएको छैन।
हो, प्रभावित त हो, तर हामीलाई पाइँदैन, हामीले सम्बन्ध चाहिँ पाएन। उठाएको थियो भन्दा पहिला चाहिँ फेरि त्यतिकै चुप लाएर बस्छ, नसुनेकै हो त्यो। पाएको छैन, मेरो पनि त्यस्तै पाउनै पर्छ भन्ने कुरो हो मेरो पनि। प्रभावित चाहिँ छ, तर उनीहरूको केही विद्युतकै पैसाले भए चल्छ। हाम्रो त कहाँबाट रोल्टी आउनु र चल्नु हुन्थ्यो नि, हामी सबैले सम्मान हुन्थ्यो।
स्थानीय बासिन्दाले स्रोतको हक पाएका छन्, तर यसमा समस्या धेरै देखिन्छन्। सङ्घीय सरकारले 50% राख्ने कुरामा प्रदेश र पालिका सरकार सन्तुष्ट छैनन्। स्थानीय बासिन्दा प्रभावित क्षेत्रको परिभाषामा चित्त दुखाउँछन्। यस्तै आएको बजेट कार्यान्वयनमा पनि उस्तै समस्या रहेको छ। रोयल्टी बाँडफाँड र खर्च प्रणालीमा देखिएका यी समस्या र यिनीहरूको समाधानका उपायहरूबारे हामीले स्रोत बाँडफाँड सम्बन्धका जानकार अर्थविद डाक्टर चन्द्रमणि अधिकारीसँग कुराकानी गरेका छौँ।
अहिलेसम्म त्यो विशाल ठुलो अङ्क आउन पनि सकेका छैन, तर जति हामीले त्यसबाट राजस्व प्राप्त गरेका छौँ त्योभन्दा धेरै चाहिँ नोक्सानी बढिरहेको छ। व्यक्तिले फाइदा लिने अवस्था छ, व्यक्तिकरण भएको अवस्था छ। अब यसमा के हुन्छ भन्दा तपाईँको प्राकृतिक स्रोतको दोहन गर्दाखेरि तपाईँले त्यो क्षेत्रका जनताले के प्रभाव पर्छ त्यसको दोहन गर्दाखेरि, अब त्यहाँको चाहिँ नि दैनिक जीवनमा पानी रहेछ भने तल्लो तटीय जनतालाई के हुन्छ, त्यसको माछा मारेर खाने रहेछन् कि, त्यसले सिँचाइ कस्तो हुन्थ्यो, हिजो त्यसको एउटा चाहिँ जलवायुमा कस्तो प्रभाव थियो, त्यसमा कस्तो प्रभाव पर्यो, जैविक विविधतामा त्यसको के असर छ, जलचर प्राणीहरू, थलचर प्राणीहरू, उभयचर प्राणीहरू कसरी बसिराखेका थिए र त्यसको हाम्रो पर्यावरणमा कस्तो महत्व थियो भन्ने कुरा ख्याल राख्नुपर्ने हुन्छ। हाम्रा प्राकृतिक स्रोतको दोहन गर्दाखेरि ती कुराहरू ख्याल गरिएको छैन। एउटा चाहिँ अब स्थानीय बासिन्दाहरू जसले त्यसको दोहनको कारणले गर्दा प्रभावित हुन्छन् उनीहरूलाई चाहिँ प्रभावित भए बापत क्षतिपूर्ति गर्ने विषय, अर्को चाहिँ नदी नालाको प्रभाव भनेको हिमालबाट भएको पानीको प्रभाव तराईसम्म बराबर हुन्छ। त्यस कारणले गर्दा अब हाइड्रो पावर जलविद्युत क्षेत्रमा निकाल्ने विद्युत निकालेर त्यसमा रोयल्टी तिरिन्छ भन्दा त्यो स्थानीय प्रभावित क्षेत्रको जनतालाई एक खालको विशेष व्यवस्था गर्नुपर्छ, केही गरिएको पनि छ, तर चाहिँ साथसाथै देशका सम्पूर्ण जनतामा त्यसको लाभ कहीँ पुगिएको हुनुपर्छ। तर त्यस्तो चाहिँ अहिलेको बाँडफाँडमा जस्तो तराईमा त्यो विद्युतको रोयल्टी धेरै जानै जान्छ, त्यो पानीमा त हस्त तराईका व्यक्तिहरू पनि छ, पहाडका व्यक्तिहरू पनि छ। त्यस कारणले गर्दा त्यो कुरालाई समानुपातिक ढङ्गले वितरण गरिएको छैन र यो यसलाई अर्को ढङ्गले नि हेर्नुपर्ने हुन्छ। यसले यसको दोहन गर्दाखेरि प्राकृतिक स्रोतको उपयोग गर्दाखेरि त्यो प्राकृतिक स्रोतको उपयोग पर्यटक क्षेत्रमा भूमिगत प्रयोग भएको छैन त्यो पनि हेर्नुपर्छ। जसको उदाहरणको लागि म भन्छु तपाईँलाई अप्पर तामाकोशी जलविद्युत आयोजना बनाएको छ तर त्यहाँबाट पश्चिम बङ्गाल र बिहारको मान्छे पनि एक दिन गाडीमा त्यहाँ पुग्न सकेको छ। त्यो पश्चिम बङ्गाल र बिहारमा त्यस्तो जलविद्युत आयोजनाहरू त छैनन् र त्यस्तो देखाउने गरी हामीले आकर्षण गर्न सक्यौँ भने पर्यटक पनि आउन सक्छन्। एकदमै प्राकृतिक स्रोतको उपयोग गर्दाखेरि तत्कालीन प्रत्यक्ष रूपमा प्राप्त हुने राजस्व रोयल्टीमा मात्रै केन्द्रित हुने होइन कि त्यसबाट चाहिँ पर्ने प्रभाव त्यसको न्यूनीकरण यसलाई संरक्षण र सम्वर्धन त्यसको दिगोपन र त्यसबाट प्राप्त हुने राजस्वको समुचित वितरण गर्ने कुरालाई पनि त्यतिकै ख्याल राख्नुपर्छ। त्यो कुरामा पर्याप्त रूपमा ध्यान दिएको छैन।
जस्तो अब फरक प्रसङ्गमा विद्युत उत्पादक कम्पनीहरूलाई विभिन्न शीर्षकमा राजस्व लिइन्छ, त्यो राजस्व शीर्षकहरूलाई कम गरेर रोयल्टीको आकार बढाउन जरुरी चाहिँ हो कि होइन?
अहिले यसो छ, राजस्वमा आएपछि उपयोग गर्ने भन्ने कुरा त्यसको गलत उपयोग गर्ने त्यसमा चुहावट गर्ने कुरा त्यसलाई नियन्त्रण गर्ने कुरा मान्छेलाई तिर्दाखेरि सहजीकरण गर्ने कुरा अलिक फरक विषय हो। तपाईँले भन्नुभयो आशय चाहिँ के भन्दा कहीँ कहीँ राजस्व तिन तथा सरकारको बिललाई तिर्नुपर्छ, दुई ठाउँमा तिरेर मात्रै होइन तिन ठाउँमा तिर्नुपर्छ। तिर्ने समयमा पनि थरी थरीका समस्याहरू छन् भन्नु खोज्नु भएको होला। त्यो कुरालाई म सहमत छु र त्यो मैले पटक पटक के भनिरहेको छु भन्दा एकदमै ठाउँमा राजस्व तिर्ने पुग्ने गरिदिनु पर्यो। त्यो बाँडफाँड केही आफै गरेन सरकारले राज्यले तिर्दा तहका मिलेर कति कसरी समानुपातिक ढङ्गले बाँडफाँड गर्ने हो त्यो गर, तर मैले त एक ठाउँमा तिर्न पाउनु पर्यो। त्यो राजस्व मात्रै होइन, त्यो कम्पनी आविष्कार कार्यालयमा जानु पर्यो, वाणिज्य जानु पर्यो, कतिपय कुरालाई उद्योगमा पुग्नुपर्छ, थरी थरीका ठाउँमा जानुपर्ने, अनि वडामा जानुपर्ने, नगरपालिकामा जानुपर्ने, प्रदेशमा जानुपर्ने, फेरि क्षेत्रगत मन्त्रालयमा पुग्नुपर्ने, एउटा जलविद्युत आयोजनाको हिसाब गर्ने हो भने त 20-21 निकायमा पुग्नुपर्ने, हरेक साल प्रतिवेदन पनि त्यही आधारमा जानुपर्ने, यो अवस्थाहरू छ। त्यसलाई चाहिँ एकद्वार प्रणालीबाट हरेक कुरा कर तिर्ने व्यवस्था पनि एकद्वार प्रणाली प्रतिवेदन गर्ने पनि एकद्वार प्रणाली दर्ता गर्दाखेरि हुने प्रक्रिया चाहिँ एकद्वार प्रणालीबाट गर्दै भने अहिलेको आवश्यकता के पो हो त? त्यसो गर्यो भने मान्छेको समय पनि बच्छ, मान्छेको चाहिँ झन्झट पनि हुँदैन, मान्छेले सरकारप्रति राम्रो दृष्टिकोण पनि हेर्न थाल्छ, सहज महसुस गर्छ। बरु त्यसो गर्दाखेरि ती त्यहाँ तहका सरकारमा असुल गर्दाखेरि हुने प्रशासनिक खर्च दिन्छ, बढी लागत बढी लागेको छ, बरु त्यसको त्यो लागतमा समानुपातिक हिसाबले अलिकति बरु राजस्वका दरहरू पनि घटाइदियो भने मान्छेले यसलाई नढाँचिकन नछलिकन कम राजस्वका दरहरू कम भयो भने छल्ने कम ढाँच्ने कम हुन्छ, त्यसले गर्दा सरकारलाई चुहावट कम हुन्छ, सरकारलाई राज्यलाई फाइदा।
अब हालकै अवस्थामा चाहिँ जुन अहिलेको चाहिँ विद्यमान नीति अथवा चाहिँ नियम ऐन छ यही ऐनलाई चाहिँ टेकेर यही ऐनलाई आधार मानेर जाँदै गर्दाखेरि भोलिको दिनमा 40,000 मेगावाट विद्युत उत्पादन होला, त्यसो हुँदै गर्दाखेरि अहिलेकै अवस्थामा अहिलेकै ऐन नियम अनुसार चाहिँ यो रोयल्टीबाटै चाहिँ देश समृद्ध हुने अवस्था अथवा रोयल्टीबाटै देशले आर्थिक समृद्धि हासिल गर्ने अवस्था कतिको देख्नुहुन्छ तपाईँ?
रोयल्टीबाटै देश समृद्ध हुने भन्ने कुरा त होइन, त्यो त थरी थरीका राजस्वहरू प्राप्त गर्नुपर्छ, रोयल्टीमै सबै कुरा हालेर र रोयल्टीको दर बढाउने रोयल्टीको बढाउने काम गर्नु हुँदैन, समानुपातिक ढङ्गले असुल गर्ने विषय हो। राजस्व थरी थरीका राजस्व भन्सार कर पनि असुल गर्नुपर्छ, मूल्यवर्धित कर असुल गर्नुपर्छ, प्रत्यक्ष र अप्रत्यक्ष करहरू असुल गर्नुपर्छ, आयकर असुल गर्नु पर्ला, संस्थागत आयकर असुल गर्नु पर्ला, यसका पृथक ढङ्गले यसको विश्लेषण र आधारहरू तयार गरिन्छ। रोयल्टीमै सबै कुरा केन्द्रीकृत गर्ने भन्ने होइन, त्यो दृष्टिकोणबाट हेर्दाखेरि अब रोयल्टीलेलाई हामीले ठिक ढङ्गले परिचालन गर्न सक्यौँ, त्यसको प्राप्त रोयल्टीको ठिक ढङ्गले समानुपातिक ढङ्गले सबै वर्ग क्षेत्र तबकामा त्यसको लाभ पुरी गरी वितरण गर्न सक्यौँ र भने र अहिले यो अहिलेको प्राकृतिक स्रोतको उपयोग वैज्ञानिक ढङ्गले गर्ने, त्यसको स्रोत नाश नहुने गरी गर्ने, दिव्य रूपले गर्ने कुराहरू बढाउँदै गयो भनेदेखि पक्कै पनि रोयल्टीबाट एउटा उल्लेखनीय रकम राजस्व प्राप्त हुन सक्छ, त्यसले राष्ट्रको विकासमा, प्रदेशको विकासमा, समग्र देशको विकासमा पक्कै पनि योगदान राम्रै ढङ्गले पुग्छ।
उहाँ हुनुहुन्थ्यो अर्थविद डाक्टर चन्द्रमणि अधिकारी। रोयल्टी बाँडफाट र कार्यान्वयन दुवैमा समस्या छ। पहिलो कुरा त स्रोत भएका ठाउँका वडा तथा पालिकाले धेरै बजेट पाउँछन् भने नभएका ठाउँमा बजेट कम हुन्छ। अर्को कुरा यसको कार्यान्वयनमा पनि समस्या छ। जलविद्युत आयोजना निर्माणमा निजी क्षेत्रको वर्चस्व बढेको छ। निजी क्षेत्रका उत्पादकहरू स्रोतको अधिकार स्थानीयको हुने भएकाले राज्यले लिने रोयल्टीलाई वैज्ञानिक मान्छन्। तर लिएको रोयल्टीको बाँडफाट कार्यान्वयनमा भने सुधार आवश्यक देखिएको सिल्क पावर कम्पनीका अध्यक्ष कुमार खरेल बताउनुहुन्छ।
सिस्टम त वैज्ञानिकै छ, जुन लिएको रोयल्टी राज्यको केन्द्रीय बजेटमा जान्छ, केन्द्रले 50% आफूमा राखेर केही प्रदेशमा पठाउँछ अनि स्थानीय स्तरमा पठाउँछ, राज्यको आमदानीको स्रोत भनेकै त्यही बजेट हो, ठिकै जस्तो लाग्छ मलाई त।
हजुर, अब तपाईँहरूबाट लिने रोयल्टीको आकारलाई पुनरावलोकन गर्नु जरुरी छ कि छैन?
एक किसिम लिएको त वैज्ञानिक अवस्था वैज्ञानिक ढङ्गबाटै लिएको छ। जस्तो हामीले 10 वर्षसम्म चाहिँ 2% मात्रै रोयल्टी, हाम्रो आमदानीको 2% मात्रै राज्यले लिन्छ, र 10 वर्ष पछाडि चाहिँ एकैचोटि 15% बनाएको छ। सुरुमा चाहिँ ऋण तिर्नुपर्ने हुन्छ, ऋण तिर्नुपर्ने भएको कारणले उसले कम लिनु स्वाभाविकै हो, त्यो त वैज्ञानिकै लाग्छ मलाई। राज्यले हाइड्रो पावर सेक्टरमा लिएको यो ट्याक्सहरू यो उहरू चाहिँ वैज्ञानिक नै छ भन्ने नै लाग्छ सर मलाई।
जस्तो यो तपाईँहरूबाट राज्यले लिइरहेछ रोयल्टी, यसलाई पुनरावलोकन गर्न जरुरी छ कि छैन जस्तो लाग्छ तपाईँहरूलाई?
राज्यले नीति एउटा बनाउँछ, केही केही कार्यान्वयन गर्दैन। जस्तै राज्यले चाहिँ भ्याट फिर्ताको कुरा गर्यो, 1 मेगावाटको चाहिँ 10 लाख रुपियाँ चाहिँ फ्री चाहिँ ऊ दिने भन्दा भ्याट फिर्ता गर्ने भन्यो, त्यो आजसम्म काहीँ कतै गरेको छैन। त्यो नीति बनायो, त्यो फिर्ता गरेन। जस्तो चाहिँ भ्याट नलाग्ने भन्ने कुरा थियो, 1 मेगावाट बराबर 10 लाख रुपियाँ चाहिँ फिर्ता गर्ने राज्यले भनेर एउटा नीति ल्यायो, त्यो गरेन। र कतिपय राज्यले लिने कुरामा चाहिँ लिइरहन्छ, दिने कुरामा चाहिँ राज्यको त्यस्तो देखिएको छैन, जिम्मेवार ढङ्गबाट अगाडि बढेको छैन राज्य।
अब देशको प्रमुख प्राकृतिक स्रोतमा तपाईँहरूले व्यापार गर्दा राज्यलाई पनि त योगदान दिनु पर्यो नि, होइन र?
हामीले कस्तो अप्ठ्यारो अवस्था छ भने हामीले गभर्मेन्ट ल्यान्ड प्रयोग गर्छौँ, गभर्मेन्ट स्रोत खोला नाला प्रयोग गर्छौँ, त्यो 35 वर्षको लागि भनेर चाहिँ लाइसेन्स दिइन्छ, 5 वर्ष 7 वर्ष बनाउने क्रममै जान्छ, 30 वर्ष बनाएर हामीले प्रयोग गर्ने भनिएको छ। अब गभर्मेन्ट ल्यान्ड प्रयोग गरेका हुन्छौँ, गभर्मेन्ट ल्यान्डको जग्गाको बदला जग्गै देऊ भन्छ नम्बर वान राज्यले। मैले एउटा हाइड्रो पावर बनाइरहँदाखेरि लगभग एउटा 25 मेगावाटको प्रोजेक्ट बनाउँदाखेरि लगभग 200 रोपनी होइन, मेरो 300 रोपनी जग्गा चाहिँ मैले गभर्मेन्टलाई अहिले किनेर पास गरिदिइसकेको छु सोलुकै हकमा है हजुर। 300 रोपनी जग्गा चाहिँ गभर्मेन्टलाई पास गरेर दिइसके, 30 वर्ष पछाडि आज मैले प्रयोग गरेको जग्गा पनि गभर्मेन्टकै हो। यसै गरी हामीले गभर्मेन्टको जग्गा प्रयोग गर्ने लिजमा प्रयोग गर्ने भनेको छ, अनि राज्यलाई चाहिँ त्यो हामीले किनेर फिर्ता दिँदै जाने हो भने त भोलि सम्पूर्ण जग्गाहरू खेतीयोग्य जग्गाहरू त सबै गभर्मेन्टकै हुन्छ। यही ढङ्गबाट यो त अत्यन्तै नचाहिने काम गरेको छ सरकारले। जस्तै मैले अझै प्रश्न पार्छु, आज मैले एउटा प्रोजेक्ट बनाउँदाखेरि 300 रोपनी जग्गा गभर्मेन्टको प्रयोग गरे, 30 वर्ष पछाडि त्यो राज्यकै हो त्यो जग्गा, तर मैले आज प्राइभेट जग्गा किनेर राज्यलाई दिइरहेको, त्यो पनि राज्यकै हो, त्यो पनि राज्यकै हो। यसरी बन्दै जाने हो भने त सारा गाउँ उत्पादन हुने किसिमको जग्गाहरू चाहिँ सबै राज्यको हुने हुन्छ। अब यो त एकदमै यो त विडम्बना हो आजको दिनमा।
भनेपछि राज्यले तपाईँहरूलाई पनि अलिकति चाहिँ लचिलोपन अपनाउनु पर्ने अवस्था चाहिँ हो
है? यो सेक्टरलाई यो देशको विकास गर्ने हो भने त यी त नीति नियम कानुन त धेरै नै चेन्ज गर्नुपर्छ। अहिले जे जति कानुनहरू छन् 50% कानुनहरू सुधार गर्नुपर्छ देशमा।
अनि नीति नियम कानुनहरू परिमार्जन गर्ने कुरामा परिवर्तन गर्ने कुरामा यहाँहरूको पनि राय सल्लाह सुझाव त रहन्छ होला, प्रतिक्रिया कस्तो आउँछ त?
बेला बेलामा हामीले त्यस्ता राय सुझावहरू हाम्रो इपान मार्फत हाम्रो हाइड्रो पावर सेक्टरको हाम्रो छात्र संगठन इपान छ, इपानमा हामीले केही राय सुझावहरू दिएका हुन्छौँ, कतिपय त्यही छाटिन्छन् र त्यहाँबाट गएका राय सुझावहरूलाई सरकारले बास्केट टोकरेर फ्याँक्ने काम हुन्छ, हाम्रा कुराहरू केही सुनिँदैनन्। आज सर्वोच्च अदालतले गरेको निर्णय को पूर्ण पाठ आएको, 2 वर्ष भयो पूर्ण पाठ आएको छैन। यस्तो राज्य छ, यस्तो राज्यमा बसेर काम गर्ने कुरा त बडो विडम्बना हो। हेर्नुहोस्, यो त दुःखको कुरा, दुःखका कुरा साथ भन्छु, यही अवस्था रहे राज्यले यसै गरी काम गरिरहे अबको 20 वर्षमा त सबै टाठै हुन्छ, सकिन्छ देश।
उहाँ हुनुहुन्थ्यो सिल्क पावर कम्पनीका अध्यक्ष कुमार खरेल। उहाँका अनुसार प्राकृतिक स्रोतको रोयल्टी लिने कुरा वैज्ञानिक भए पनि स्थानीय बासिन्दाको मर्म अनुसार कार्यान्वयनमा सुधार गर्नुपर्ने देखिन्छ। विज्ञहरू बाँडफाँड सूत्रमा पनि तिनै तहलाई समान दर, प्रभावित क्षेत्रको परिभाषामा विस्तार, प्रसारण लाइन र पहुँच मार्ग क्षेत्र समावेश लगायतमा सुझाव दिन्छन्। यस्तै पारदर्शिता र जवाफदेहिताका लागि छुट्टै रोयल्टी कोषको व्यवस्था, डिजिटल व्यवस्थापन प्रणाली, नियमित सार्वजनिक परीक्षण, सामुदायिक निगरानी समिति निर्माण लगायतका सुझाव विज्ञले दिएका छन्। यस्तै असमानता न्यूनीकरणका लागि विशेष अनुदानमा रोयल्टी समावेश, अधिकतम सीमा निर्धारण, न्यूनतम रोयल्टी सुनिश्चितता लगायतका काम गर्नुपर्छ। प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य विपिनराज निरोला समस्याहरू देखिएकाले पुनरावलोकनको आवश्यकता देखिएको बताउनुहुन्छ।
अब नेपालको संविधान त्यसमा पनि भाग 26 राष्ट्र प्राकृतिक स्रोत वित्त आयोगको चाहिँ काम कर्तव्य र गठनको बारेमा उल्लेख गरिएको छ। त्यसमा चाहिँ प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टी सङ्घ प्रदेश र स्थानीय सरकारलाई अन्तर सरकारी वित्त व्यवस्थापन ऐनको दफा 7 अनुसूची 4 बमोजिम बाँडफाँड गर्ने भन्ने वित्त आयोगलाई जिम्मेवारी दिएको छ। अब सबै किसिमका प्राकृतिक स्रोतका रोयल्टीहरू एउटा विभाज्य कोषमा जम्मा हुन्छ। त्यो विभाज्य कोषमा जम्मा भएको रकमलाई वित्त आयोगले त्यो अघि मैले भने जस्तै त्यो दफा 7 अनुसूची 4 सङ्घले प्राप्त गर्ने 50% अनि सम्बन्धित प्रदेशले प्राप्त गर्ने 25% र सम्बन्धित स्थानीय तहहरूले प्राप्त गर्ने 25% वित्त आयोगको सिफारिसमा सम्बन्धित सरकारका विभाज्य कोषबाट सञ्चित कोषमा जम्मा हुने गर्दछ। त्यसमा त्यो हजुरले उठाउन खोज्नु भएको जुन विद्युत छ त्यो हामीलाई अहिले उल्लेख गरेका अधिकार मध्ये 4 विद्युत पनि रोयल्टी उठ्छ। त्यो विद्युत रोयल्टी कसरी उठ्छ भने उत्पादनको आधारमा त्यो इन्स्टल क्यापासिटीको आधारमा प्रति किलोवाट 100 रुपियाँ अर्थात् प्रति मेगावाट 1,00,000 रुपियाँ सुरुका 15 अनि उत्पादन भएको विद्युत बिक्रीको आधारमा औसत मूल्यको 2% का दरले सुरुका 15 र 15 पछाडि चाहिँ त्यो 10% का दरले उठ्ने गर्दछ। अनि सो उठेको रकम विभाज्यको साथ जम्मा भइसकेपछि वित्त आयोगले संविधानको भावना के छ भने संरक्षण र प्रभावको आधारमा वातावरणीय प्रभाव मूल्याङ्कन जो विद्युत आयोजनाहरू बनाउँदा वातावरणीय प्रभाव मूल्याङ्कन गरेको हुन्छ EIA रिपोर्ट सोको आधारमा तिमीले वितरण गर है भनेर हामीलाई निर्दिष्ट गरेका छ। त्यसमा हामीले के गरेका छौँ भने त्यो आयोजनाको अवस्थिति भौगोलिक अवस्थिति कस्तो छ अनि त्यो आयोजनाको चाहिँ प्रभावित स्थानीय तहको क्षेत्रफलहरू कति छ अनि सो आयोजनाको प्रभावित क्षेत्र स्थानीय तहको जनसङ्ख्या कति छ मूलत यस्ता एउटा यी 3 आधारलाई मानेर हामीले त्यहाँ पनि फेरि सब इन्डेक्सहरू छुट्याएर बाँडफाँड गर्दछ। अहिले नि स्पष्ट तोकेका छ अन्तर सरकारी वित्त व्यवस्थापन ऐनको दफा 7 तोके अनुसार अनुसूची 4 के हुने छ भने जति रोयल्टी प्राप्त हुन्छन् यो रोयल्टी बाँडफाँड भएको सुरुका 5 नेपाल सरकारले 50% र सम्बन्धित प्रदेशले 25% र सम्बन्धित स्थानीय तहले अर्थात् सरकारले 25% प्राप्त हुन्छन्।
अन्तर स्थानीय तहको जुन रोयल्टी एकदमै विवादित छ कि खास गरी एउटा आयोजना सीमावर्ती पालिकाहरू कसले बढी पाउने भन्ने दाबीमा छन्। यसलाई
हाम्रो अभ्यास के छ भने हामीलाई संविधानले नै अहिले मात्र होइन संविधानले नै तिमीले वातावरणीय प्रभाव मूल्याङ्कनलाई हेराए भइसकेपछि जुन आयोजना छ त्यो आयोजना निर्माण गर्नुभन्दा अगाडि त्यो EIA रिपोर्ट अथवा वातावरणीय प्रभाव मूल्याङ्कन ठुलोको हकमा सानोकोमा IE रिपोर्ट हुन्छ सो अनुसार त्यसैलाई हामीले आधार मनाउँछौँ। त्यहाँ सबै कुराले उल्लेख गरेको हुन्छ कति वन जङ्गल के अरे चाहिँ सफा भएको छ कति चाहिँ मान्छेहरूलाई चाहिँ त्यो आयोजनाबाट प्रभावित भएको छ कुलो खेतीपाती अन्य चाहिँ त्यसमा चाहिँ आश्रित रोजगारी मान्छेहरूको कति गुमेको छ सारा विवरण त्यो EIA रिपोर्टमा हुने अनि त्यस बाहेक हामीले प्रभावित र संरक्षण त्यो आयोजना जस्तै यो प्राकृतिक स्रोत संरक्षण पनि गर्नुपर्छ संरक्षण र प्रभावको आधारमा पनि प्लस हामीले हेरेर चाहिँ हामीले रोयल्टीको वितरण गर्छौँ।
यसरी गर्दाखेरि तिनवटा तहकै सरकारको उत्तिकै चाहिँ एक खालको चाहिँ भनौँ न रस्साकस्सी रोयल्टी कसले बढी पाउने भन्ने एक खालको प्रतिस्पर्धा जस्तो पनि देखिन्छ। यसलाई सम्बोधन गर्न जरुरी छ नि होइन र
निश्चित रूपले जरुरी छ।
उहाँ हुनुहुन्थ्यो प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य विपिन राज निरौला। आजको कार्यक्रमबाट हामीले जलविद्युतको रोयल्टी महत्वपूर्ण स्रोत हो तर यसको बाँडफाँड र व्यवस्थापनमा गम्भीर समस्या छन् भन्ने थाहा पायौं। कार्यक्रमका तथ्य र विचारहरूबाट रोयल्टी बाँडफाँड गर्ने 50-25-25 सूत्र संहिताको मर्म विपरीत रहेको पालिका बीच करोडौंको असमानता पारदर्शिता र जवाफदेहिताको अभाव र स्थानीय समुदाय पर्याप्त लाभान्वित नभएको पाइन्छ। अब बाँडफाँड सूत्र समतामूलक बनाउने, प्रभावित क्षेत्रको परिभाषा विस्तार गर्ने, छुट्टै कोष र डिजिटल प्रणाली विकास तथा सामुदायिक सहभागिता र निगरानी जरुरी छ। जलविद्युत नेपालको आर्थिक समृद्धिको आधार हो, तर रोयल्टी वितरण न्यायपूर्ण र पारदर्शी बनाउन सक्यौं भने मात्र यसबाट सबै लाभान्वित हुन सक्छौ।
कार्यक्रम प्रकृति र जीवनको आजको श्रृंखला तपाईँलाई कस्तो लाग्यो? तपाईँको सल्लाह सुझाव र प्रतिक्रिया छन् भने हाम्रो टेलिफोन नम्बर 0385971111 फोन गर्न सक्नुहुनेछ। साथै फेसबुकमा facebook.com/radioeverest96.8 र हाम्रो वेबसाइट everestupdate.com मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ।
आजको लागि कार्यक्रमको निर्धारित समय सकिसकेको छ। अर्को अङ्कमा भिन्नै विषयवस्तुको साथमा उपस्थित हुने वाचा गर्दै म सविना राई
र म दुर्जी तामाङ
बिदा हुन्छौ।
धन्यवाद, नमस्कार।